नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
309 स्थानको अन्तिम परिणाम आउँदा एमाले 138, कांग्रेस 117 र माओवादीको 36 ठाउँमा जित। बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका शिव सुवेदी विजयी।
प्रदेश सभा र संघीय संसदको चुनावको तयारी थाल्न एमालेको आग्रह। स्थानीय शासन ऐन छिटो पारित गर्न सरकारको ध्यान आकर्षण।
लगातारको वर्षाले सप्तरीका विभिन्न ठाउँ डुबानमा। चुरे क्षेत्रका नदीमा आउने बाढीले तराईका अरू ठाउँ पनि डुबान र कटानमा पर्ने सम्भावना।
श्रीलंकामा एकजनालाई मृत्युदण्डको सजाय। पत्रकारको हत्यामा संलग्न रहेको पुष्टि।
र भारतको गुरुग्राम स्पोर्ट्स क्लबसँगको अभ्यास खेलमा 19 वर्ष मुनिको नेपाली क्रिकेट टिम विजयी।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषि तर्फ आईएसई एजी, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
फोन नम्बर 056-572-417, 524-161, 524-986।
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
पाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
राष्ट्रिय वाणिज्य ब्याङ्कबाट 2063 चैत्र मसान्तसम्म विभिन्न शीर्षकमा 1 करोड रुपियाँसम्म कर्जा लिई हालसम्म पनि साभा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको राष्ट्रिय वाणिज्य ब्याङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2074 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितु लिलामी तथा अन्य कानूनी कारवाहीबाट ब्याङ्कको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेसनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नालिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ।
फोन नम्बर 01-4278-342-4978-965।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गत 14 गते चुनाव भएका 334 स्थानीय तहमध्ये 25 स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। अहिलेसम्म घोषित 309 स्थानको परिणाम अनुसार नेकपा एमाले 138, कांग्रेस 117 स्थानीय तह तथा नेकपा माओवादी केन्द्रले 36 तहमा प्रमुख जितेको छ। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको गठबन्धनले 7 तथा नेपाल लोकतान्त्रिक फोरमले 6 स्थानीय तहमा जितेका छन्। राप्रपाले 4 स्थानीय तह जितेको छ। राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेद्वारले समान दुईवटा गाउँपालिकामा अध्यक्ष जितेका छन्।
भर्खरै घोषित परिणाम अनुसार बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका शिव सुवेदी निर्वाचित हुनुभएको छ। उहाँले कांग्रेसका मेयरका उम्मेद्वार खेलराज पाण्डेलाई 24 मतले पराजित गर्नुभएको हो। यस्तै बुटवलको उपमेयरमा एमालेकै गोमा आचार्य विजयी हुनुभयो। सुनसरीको बराहा नगरपालिकामा नेकपा एमालेका नीलम खनाल विजयी हुनुभएको छ। यसैगरी उपमेयरमा नेकपा एमालेकी कमला मगर विजयी हुनुभयो। मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा कांग्रेसका खड्ग फागु र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी हुनुभएको छ।
मोरङकै जहदा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका कैलाश प्रसाद मण्डल तथा उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकै सालोदेवी शाह विजयी हुनुभयो। मोरङकै पत्थरी शनिश्चर्य नगरपालिकाको मेयरमा एमालेका दिलीप राई तथा उपमेयरमा पनि एमालेकी यमुना विष्ट विजयी हुनुभयो। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयरमा एमालेका कर्ण बहादुर हमाल र उपमेयरमा एमालेकै रमिता कुमारी राणा विजयी हुनुभयो भने बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा एमालेका लुट बहादुर रावत र उपप्रमुखमा कांग्रेसकी सञ्जु चौधरी विजयी हुनुभयो। चार दिनदेखि स्थगित भएको कञ्चनपुरको पुनर्वासको मतगणना आजदेखि शुरू भएको छ।
नतिजा आउन बाँकी महानगर र उपमहानगरपालिका मध्ये एउटामा कांग्रेस, दुईवटामा एमाले तथा एउटामा स्वतन्त्र उम्मेद्वारले अग्रता लिएका छन्। विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार भीम पराजुली र उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले अग्रता कायमै राख्नु भएको छ। विराटनगरमा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले गठबन्धन गरेका छन्। तर गठबन्धन कमजोर देखिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। अस्तिदेखि स्थगित भएको धरान उपमहानगर पालिकाको मतगणना भने अझै शुरू हुन सकेको छैन। मतगणना रोकिदासम्म एमाले उम्मेद्वार अघि छन्। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालको अग्रता कायमै छ।
प्रमुख प्रतिपक्षी दल एमाले प्रदेश सभा र संघीय संसदको चुनावको तयारी तत्काल थाल्न माग गरेको छ। संसदको आजको बैठकको विशेष समयमा एमालेका तर्फबाट नेता राजन भट्टराईले संविधान कार्यान्वयनका लागि माघ 7 गतेभित्र प्रदेश र संघको समेत चुनाव गर्नुपर्ने भएकाले अब तत्काल तयारी थाल्न माग गर्नुभएको हो। निर्वाचन आयोगले हिजो संघ र प्रदेशको चुनावका लागि खाका प्रस्तुत गर्दै सरकारलाई तयारी थाल्न आग्रह गरेसँगै प्रमुख प्रतिपक्षी दलले पनि सरकारको ध्यान आकर्षण गराएको हो। प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण आयोग अझैसम्म बन्न सकेको छैन। त्यस्तै दुवै चुनावका लागि चाहिने अरू कानून पनि तत्काल पेश गर्न नेता भट्टराईले आग्रह गर्नुभयो।
राष्ट्रिय सभाको निर्वाचन, त्यसै गरी प्रदेश सभाको निर्वाचन र केन्द्रीय संसदको निर्वाचन, यो निर्वाचन सम्पन्न गर्नका लागि हामीले गर्ने त भनिरहेका छौं, तर फेरि पनि हामी यसको तयारीमा पनि जुन किसिमको तदारुकताको आवश्यकता हो, यो क्षेत्र निर्धारण हामीले चाहिँ आयोग बनाउन नसकेर 165 कहिले बनाउने, प्रादेशिक सभाको निर्वाचनको लागि चाहिने कानून, केन्द्रीय निर्वाचनका लागि चाहिने कानून, यी यस्ता विषयहरूका बारेमा तयारी नहुने र यो संसद अरू अरू कुराहरूमा बढी केन्द्रित भए जस्तो र यसले गर्नुपर्ने आफ्नो काम नगरिरहेको, सरकारका तर्फबाट पेश हुनुपर्ने छिटोभन्दा हुनु पर्यो।
यस्तै एमाले स्थानीय शासन ऐन छिटो पारित गर्न सरकारको ध्यान आकर्षण गराएको छ। स्थानीय शासन ऐन संसदमा दर्ता भएर पनि अघि बढ़न सकेको छैन। ऐन पारित नहुँदा जनप्रतिनिधिलाई काम गर्न अप्ठ्यारो भएको र जनचाहना अनुसार काम गर्न नपाएको नेता भट्टराईको भनाई छ। ऐनको अभावका कारण सरकारले फरक फरक निर्देशिका जारी गर्दा स्थानीय तहमा अनियोलता बढ़ेको छ। यस्तै गृहमन्त्री जनार्दन शर्माले संघ र प्रदेशको चुनावको तयारी तत्काल थाल्ने प्रतिबद्धता जनाउनु भएको छ। संसदमा गृहमन्त्री शर्माले माघ 7 गतेभित्रै सबै चुनाव गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक ऐन कानून छिट्टै संसदबाट पारित गराउने बताउनुभयो। वहाँले स्थानीय तहको चुनाव गराउन सहयोग गर्ने सबै राजनीतिक दल तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै दुई नम्बर प्रदेशमा हुने चुनावमा पनि सहयोग गर्न आग्रह गर्नुभयो।
सरकार संविधान कार्यान्वयनको सन्दर्भमा संघ प्रदेश र अन्य निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ। संघ प्रदेश लगायतका निर्वाचनहरू सम्पन्न गर्न आवश्यक कानूनहरू छिटै यस सम्मानित सदनमा पेश गर्ने गरी तीव्रतामा अगाडि बढ़िरहेको जानकारी गराउन चाहन्छु।
गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढ़ी पहिरो तथा यसले पुर्याएको क्षतिबारे संसदलाई जानकारी पनि गराउनु भएको छ। संसदको आजको बैठकमा गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी पर्वत लगायतका ठाउँमा गएको बाढ़ी पहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुन सक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दावी गर्नुभयो। उहाँले बाढ़ी पहिरो लगायत विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताउनु भएको छ। संसदमा आज 7 मन्त्रालयका लागि विनियोजन गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि पनि छलफल भएको छ। परराष्ट्र, स्थानीय विकास, आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास र खानेत पानी तथा सरसफाई मन्त्रालयको बजेटमाथि छलफल सकिएको हो। छलफलमा थोरै मात्र सांसदले भाग लिएका छन्। यसैबीच उप प्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै देशका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउनु भएको छ। संसद बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै उहाँले भ्रमणका बेला प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिनुभयो।
सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो मार्श्याम लाहोरबाट फर्केको स्वागत छ है गाउँमा अनि एचआईभी परिचय चाहिँ गरिहाल्नु नि आज आज भोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्
ए हो र बल्छी उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागू पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस् आफू बचाऊ आफ्नो परिवार र अरूलाई पनि बचाऊ
नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन तपाईँको परिवारको खुसीको आधार पनि हो यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं
सार्वजनिक हितका लागि नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण सौजन्य अमेरिकी सरकार
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा
ओहो कति सस्तो 200 रुपियाँमा त 850 MB 700 सस्तो
त्यो भन्दा सस्तो पनि छ 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस् इन्टरनेटमा रमाउनुहोस्
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस् लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा नेपाल टेलिकम राष्ट्रको संचार
भर्ना खुल्यो
सिटी भिटीबाट सम्बन्धन प्राप्त बीपी स्मृति अस्पतालद्वारा सञ्चालित दक्ष तथा अनुभवी शिक्षक शिक्षिका एवं चिकित्सकहरूद्वारा अध्यापन गराइने आफ्नै सुविधा सम्पन्न 100 शैयाको अस्पताल भएको एस बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा पीसीएल नर्सिङ तथा 3 वर्षे एचए कोर्समा भर्ना खुल्यो
फारम भर्ने अन्तिम मिति यही असार 27 गते प्रवेश परीक्षा साउन 7 गते
सम्पर्क बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर थापासी वसुन्धारा काठमाडौँ फोन नम्बर 01-4350-8007-4355-456
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले यो आस्वा भनेको के हो
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ
अनि यो सेवा लिनलाई कुन बैंक जाने त
नेपाल बैंक जाने नि नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्वा प्रणालीमा आबद्ध हुने आस्वा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस् नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले 309 स्थानको अन्तिम परिणाम सार्वजनिक बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका शिव सुवेदी विजयी प्रदेशसभा र संघीय संसदको चुनावको तयारी थाल्न एमालेको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं
नेपाल दर्पणमा अब बाँकी प्रसंग दोस्रो चरणमा चुनाव भएका 35 जिल्लाका 334 स्थानीय तहमध्ये 309 तहको नतिजा आइसकेको छ अरू ठाउँमा पनि मतगणना चलिरहेको छ पहिलो चरणको चुनावमा जस्तै दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहने पक्का पक्की छ कुनै पनि दलको बहुमत त यो चुनावमा आएन तर दलहरूको आकलनलाई गलत साबित गर्दै नागरिकले केही ठाउँमा पुराना विरासत ढालेर नयाँ विरासत बनाएका छन् थप जानकारी सहित अर्जुन पोखरेल
प्रदेश नम्बर 1 एमाले पहिलो बन्छ 5 मुख्य 3 दलको प्रतिस्पर्धा हुन्छ अनि प्रदेश नम्बर 7 कांग्रेसले बहुमत ल्याउँछ भन्ने अनुमान चुनाव अघि धेरैले गरेका थिए अनुमान अनुसार प्रदेश नम्बर 1 का 14 जिल्लाका 137 तह मध्य एमाले 59 तह जितिसकेको छ। तर प्रदेश नम्बर 7 भने जसरी काँग्रेसलाई बलियो ठानिएको थियो त्यस्तो देखिएन। प्रदेश नम्बर 7 का 88 स्थानीय तह मध्य काँग्रेसले एमाले जति 37 तह मात्रै जित्न सफल भयो। कसैले भत्काउन नसक्ने किल्ला मानिएको डडेलधुराको अमरगढ़ी नगरपालिका पनि गुमाएको काँग्रेसले दोस्रो चरणको चुनावमा प्रदेश नम्बर 7 का अरू धेरै आधार इलाकामा पनि जित हासिल गर्न सकेन। प्रधानमन्त्री शेरबहादुर देउबाको जिल्ला डडेलधुरा क्लिन स्विप गर्ने काँग्रेसको योजना भत्कियो। डडेलधुरामा काँग्रेसले 4, एमाले 2 र माओवादीले 1 तहमा जित निकाले। काँग्रेसले ठूलो आशा राखेको कैलालीका 12 तहमध्य एमाले 7 जित निकाल्यो। मतगणना जारी रहेको धनगढ़ी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वारले काँग्रेसलाई आच्छु आच्छु पारेका छन्। तर प्रदेश नम्बर 7 मा काँग्रेस मात्रै पछारिएन, एमाले पनि आधार इलाका गुमाएको छ। एमालेका प्रभावशाली नेता भीम रावलको जिल्ला अछामका 10 मध्य 5 तह काँग्रेसले जित्यो, 3 मात्रै एमाले विजयी भयो। अन्य जिल्लामा एमाले र काँग्रेसको मिश्रित नतिजा आएको छ। प्रदेश नम्बर 7 मा 9 तह जितेर माओवादी धेरै पछाडि पर्यो। माओवादीले जित्ने आशा गरेका कञ्चनपुर, अछाम, कैलाली, बझाङ लगायतका जिल्लामा मतदाताको साथ पाएन। प्रदेश नम्बर 5 मा एमाले केही अघि भए पनि मिश्रित नतिजा आएको छ। तर सबै दलका किल्ला ढलेका छन्। प्रदेश नम्बर 5 का 109 तह मध्य एमाले 14 नगरपालिका सहित 41, काँग्रेसले 12 नगरपालिका सहित 37 र माओवादीले 6 नगरपालिका सहित 19 तहमा जितेका छन्। दाङमा काँग्रेस निकै थचारियो भने एमाले 2048 साल यताकै राम्रो नतिजा निकाल्यो। काँग्रेस नेता खुम्बहादुर खड्काको क्षेत्र लमहीमा काँग्रेसले हार्यो। घोराई उपमहानगरपालिका एमाले लग्यो भने तुल्सीपुर उपमहानगरपालिका पनि काँग्रेसको हातबाट फुत्किसकेको छ। तर कृष्णबहादुर महरा, वर्षमान पुन, अनसरी घरती, नन्दबहादुर पुन लगायतका ठूला नेता र जनयुद्धको उद्गम थलो रोल्पामा भने काँग्रेस पस्न सफल भएको छ। रोल्पामा एमाले पनि एउटा तह जितेको छ। नेपालगंज उपमहानगरपालिकामा रापरपाका धवल शमशेर राणाको धमाकालाई कसैले रोक्न सकेन। कम्युनिष्टको किल्ला मानिने प्युठानमा पनि काँग्रेसले नाटकीय रूपमा 3 सीट जित्यो। 5 तहमा जित्छौ भन्ने माओवादी प्युठानमा 1 तहमा मात्रै सीमित भयो। माओवादीले रोल्पा जोगाउन सकेन, तर रुकुमले इज्जत जानिदियो। गुल्मीको रेसुङ्गामा पनि काँग्रेसको आत्मबलले काम गरेन। बुटुबल उपमहानगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धनले पनि एमालेलाई रोक्न सकेन। पाल्पाको रामपुरमा भने काँग्रेसले शानदार पुनरागमन गर्यो। तर बालकृष्ण खाँडको क्षेत्र रूपन्देहीको तिलोत्तमा र शुद्धधनमा काँग्रेसले आधार इलाका जोगाउन सकेन। प्रदेश नम्बर 1 का 137 तह मध्ये एमाले 59 तह जितेको छ। काँग्रेसले 47 मात्रै जित्यो। धनकुटाका 7 तह एमालेका किल्ला भए। धरान उपमहानगरपालिका, इतहरी उपमहानगरपालिकामा पनि एमालेकै अग्रता छ। तर प्रदेश नम्बर 1 मा एमाले केही धक्का पनि खाएको छ। मोरङ र झापामा प्रतिष्ठाको लडाई थियो, तर यो पटक मोरङमा भने एमाले चिप्ली 2054 सालको चुनावमा मोरङका 65 मध्ये 46 गाविस एमाले जितेको थियो। तर एमाले हारको कल्पना पनि नगर्ने सुन्दर हरैचा, रतुवामाई र लेटाङमा यसपालि काँग्रेसको प्रवेश भयो। यस्तै विराटनगर महानगरपालिकामा पनि काँग्रेस अघि लागेको छ। तर कृष्ण सिटौलाको क्षेत्र कवन कचलमा भने रूखलाई उछुन्दै रापरपाको गाईले कब्जा जमायो। भोजपुरमा एमाले 2048 साल यताकै कमजोर देखिएको छ। भोजपुरका 9 मध्ये जम्मा 4 गाउँपालिका एमाले जित्दा काँग्रेसले 2 नगरपालिका सहित 4 जितेको छ। यो चुनावमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले 6, नेपाल लोकतान्त्रिक फोरमले 7, रापरपाले 4, राजमोले 2 र स्वतन्त्र उम्मेद्वारी दिएका राजपा नेताले 2 ठाउँमा चुनाव जितेका छन्। दलहरूले आफ्ना किल्ला ठानेका ठाउँमा अर्को पार्टीले चुनाव जितेर रोचकता छपिएको छ भने चुनावमा भाग नलिएको राजपालाई उसकै स्वतन्त्र उम्मेद्वारको जितले झड्का दिएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको चुनावको परिणाम लगतै आगामी साउन 2 हप्ता उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षलाई स्थानीय विकास सम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ। जनप्रतिनिधिले आफ्ना अधिकार तथा कर्तव्यबारे जानकारी लिएपछि विधिसम्मत तरिकाबाट कार्य गर्न सक्ने मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले जानकारी दिनुभयो।
तीन चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ीले सप्तरीका विभिन्न ठाउँ डुबानमा परेका छन्। खाडो खोला, महुली, सुन्दरी र दुधेला खोलामा आएको बाढ़ीका कारण तिरहुत गाउँपालिका, कञ्चनपुर नगरपालिका, रूपनी गाउँपालिका, हनुमान नगर, कंकालिनी नगरपालिका, तिलाठी, कोइलाडी गाउँपालिकाका विभिन्न गाउँ डुबानमा परेका हुन्। महुली खोलामा आएको बाढ़ीले भत्काएको बाँध बनाउन अझै केही दिन लाग्ने सप्तरीका प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो। यसैबीच लगातार झरी पर्न थालेसँगै खहरे खोला र साना नदीबाटै आसपासका बस्तीमा जोखिम बढ़ेको छ। चुरे क्षेत्रका नदीका कारण तराईका अरू ठाउँ पनि डुबानमा पर्ने सम्भावना छ भने पहाड़ी जिल्लामा पहिरोको जोखिम धेरै छ। बाढ़ी विज्ञ विनोद पराजुलीले अबको केही दिन पहाड़ी जिल्लाका खहरे खोला र चुरे क्षेत्रबाट बहने नदीका कारण जोखिम बढ़ने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ। खहरे खोलामा नपत्याउने गरी बाढ़ी आउने हुँदा खोला वारपार गर्दा ध्यान दिन उहाँले सुझाव दिनुभयो। मनसून सक्रिय भएसँगै पानी पर्ने न्यूनचापीय रेखा नेपाल नजिक आएकाले अब लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद वरूण पौडेलले बताउनु भएको छ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024 42-59-301।
गुणस्तरीय शिक्षा र उत्कृष्ट व्यवस्थापन हाम्रो आधार। एकेडेमिक्स, ईसीए, सीसीए, डिसिप्लिन, भ्याल्युज एन्ड बिलिफ्स हाम्रो पूर्वाधार।
सिटी एजुकेशनद्वारा सञ्चालित क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुलमा कक्षा 11 लागि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, कम्प्युटर साइन्स एन्ड जेनरल म्यानेजमेन्टमा भर्ना खुल्यो।
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
थप जानकारीका लागि क्याम्पियन काठमाडौँ सेकेन्डरी स्कुल, गहना पोखरी, नक्साल, काठमाडौँ।
सम्पर्क 01-44-31-494, 44-31-495।
कोशी शैक्षिक केन्द्रको जरुरी सूचना।
खरिदार, शिक्षक सेवा आयोग, नेपाल बैंक लिमिटेड, खाद्य संस्थान तथा असही इन्स्पेक्टर, अधिकृत क्याडेट, शाखा अधिकृतको विशेष तयारी कक्षाहरू विशेष छुटमा शीघ्र सञ्चालन हुन गइरहेकोले तुरन्त सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
कोशी शैक्षिक केन्द्र, लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम।
दयाबानेश्वर, काठमाडौँ, बिआइसिसी दक्षिण गेटको ठिक अगाडि।
सम्पर्क नम्बर 98-511-72194, 98-415-25513।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धार सम्बन्धी घटनाका लागि सहायता कक्ष स्थापना भएको छ। श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले आज सहायता कक्षको उद्घाटन गर्नुभयो। उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्धन बोर्डसँग समन्वय गर्ने गरी कक्षले काम गर्ने बताउँदै कुनै समस्या परे विभाग र बोर्डमा जानकारी वा उजुरी दिनु उपयुक्त हुने भन्दै त्यहाँबाट सुनवाई नभए मन्त्रालयमा आएर पनि निवेदन दिन सकिने बताउनु भएको छ।
यातायात व्यवस्था कार्यालय जनकपुरका नायब सुब्बा जीवन कुमार बस्नेतमाथि दुर्व्यवहार भएको छ। कार्यालयमा काम गरिरहेका बेला 5-6 जनाको समूहमा आएका मान्छेहरूले बस्नेतलाई कालो मसी छ्यापेर भागेका हुन्। यातायात व्यवस्था कार्यालयलाई जनकपुरभन्दा बाहिर सार्न लागेको अफवाह फैलिएपछि उहाँमाथि दुर्व्यवहार भएको हो।
जापानले रेडक्रस सोसाइटीलाई 4 एम्बुलेन्स सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले एम्बुलेन्सको साँचो नेपाल रेडक्रसका चारवटा जिल्ला शाखाका सभापतिलाई हस्तान्तरण गर्नुभयो।
पशुपक्षी विकास मन्त्रालयले सबै स्थानीय तहमा पशुपक्षीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ। योजनामा उन्नत नस्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि खोप लगायतका विषय समावेश गरिएको छ। यसबाट दूध तथा मासुको उत्पादन बढ़ेर देशलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सकिने मन्त्रालयले जनाएको छ।
बझाङमा गैरातीदेखि टेलिफोन सेवा अवरूद्ध भएको छ। आकाश नखुलेको र लगातार पानी परिरहेकाले टेलिकमको टावरमा राखिएका सोलारका ब्याट्री चार्ज नभएपछि टेलिफोन सेवा अवरूद्ध भएका दूरसञ्चार शाखा कार्यालय बझाङले जनाएको छ। घाम नलागेसम्म टेलिफोन सेवा शुरू नहुने पनि कार्यालयले जनाएको छ।
लम्जुङको दुधपोखरी गाउँपालिका वडा नम्बर 6 गौडाका भूकम्प प्रभावित किसानलाई बंगुरको पाठी सहयोग गरिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा जिल्ला पशु सेवा कार्यालय लम्जुङले गौडाका 20 जना भूकम्प प्रभावित बंगुरको पाठी वितरण गरेको हो।
संरक्षित वन्यजन्तुको आवाजात हुने क्षेत्र चितवनको टिकौलीमा रहेको जैविक मार्गमा जथाभावी गाड़ी रोक्ने चालकलाई कार्यवाही गरिने भएको छ। जथाभावी गाड़ी रोक्ने, फोहोर फाल्ने र वन्यजन्तुको सुरक्षामा हेलचेक र्याई गर्नेलाई जरिवानादेखि मुद्दा चलाउनेसम्मको कार्यवाही गर्ने निर्णय भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कणेलले जानकारी दिनुभयो।
धेरैले उज्यालोको फेसबुक पेजमा नवनिर्वाचित जनप्रतिनिधिबाट आफूले राखेको अपेक्षा लेख्नु भएको छ। आरपी पोखरेल लेख्नुहुन्छ, जुनसुकै पार्टीबाट उम्मेद्वार बनेर जितेको भए पनि अब गफ भन्दा पनि देश विकास, महँगी घटाउने, भ्रष्टाचार मौलाउन नदिने, किसानको समस्या बुझिदिने, हत्याहिंसा रोक्ने अनि समाज परिवर्तनका खाका ल्याउने तर्फ लागौं।
प्रेम बहादुर बुढा थापा भन्नुहुन्छ, राणा शासनपछि 3 वटा व्यवस्था फेरिए पनि कर्णालीवासीको अवस्था बाटो पुगेपछि मात्र फेरिएको हो। सधैँ भोकमरीको समाचार बन्ने मेरो कर्णालीलाई स्थानीय समृद्धिको प्राथमिकता अबको संघीय मोडेलले कतिको देला, मलाई यही कुरा दिनै खड्किरहन्छ।
तर कृष्ण सुमा याखा राई भन्नुहुन्छ, भोट माग्न हिँड्दा भने जस्तो काम गर्न सजिलो छैन, किनकि अहिले नागरिकले आफ्ना प्रतिनिधिबाट विकासको धेरै आशा राखेका छन्, त्यसैले कुरा कम काम धेरै गर्नुपर्नेछ।
डडेलधुराको नवदुर्गा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता जनताको घर दैलोमा पुगेरै वितरण गर्ने निर्णय गरेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा मुक्ति उप्रेती लेख्नुहुन्छ, सस्तो लोकप्रियताका लागि यस्ता निर्णय भन्दा पनि केही रचनात्मक निर्णय गर्दा राम्रो हुन्थ्यो कि।
अनि आशा गरे भन्दा कम मत आयो भनिरहेका नेताहरूलाई रमेश दाहाल ट्वीटमा सोध्नुहुन्छ, किन आफ्नो कद र मत घट्यो भनेर आत्मआलोचना गर्नुपर्छ जस्तो लाग्दैन नेताज्यू?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र पीटी लोप्चन। अब विदेशका खबर। श्रीलंकाको उच्च अदालतले एक पत्रकारको हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ। सन् 2014 पत्रकार मेलिसी गुणशेखराको हत्यामा संलग्न एन्टोनी रामसन जर्जलाई मृत्युदण्ड दिने फैसला गरिएको हो। स्थानीय सन्डे टाइम्स पत्रिकामा सम्पादकको रूपमा कार्यरत उहाँ एएफपीका लागि कोलम्बो संवाददाता समेत हुनुहुन्थ्यो। सन् 2014 फेब्रुअरी 2 तारीकका दिन कोलम्बोमा रहेको आफ्नै घरमा उहाँको हत्या भएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 19 वर्ष मुनिको विश्वकप छनौट खेलको तयारीका लागि भारत गएको नेपाली टोली आज भएको अभ्यास खेलमा विजयी भएको छ। नयाँ दिल्लीको गुरूग्राम स्पोर्ट्स क्लबसँगको खेलमा नेपाली टोली 249 रनले विजयी भएको हो। जितका लागि 339 रनको लक्ष्य पछ्याएको गुरूग्राम स्पोर्ट्स क्लबलाई 29.1 ओभरमा 89 रनमा अल आउट गर्दै नेपालले फराकिलो अन्तरको जित हात पारेको हो। नेपाललाई जिताउन पवन सराफले 4 विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 338 रन बनाएको थियो। नेपालका आदिल खानले 75, सन्दीप सुनवारले 58, दिपेन्द्र सिंह ऐरी 48 र पवन सराफ 47 रनमा आउट भए। साउनको पहिलो हप्ता सिंगापुरमा हुने 19 वर्ष मुनिको विश्वकप छनौटको तयारीका लागि नेपाली टोली भारत गएको हो। नेपाल हिजो भएको अभ्यास खेलमा पनि विजयी भएको थियो।
र अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशको 23 वर्ष मुनिको टीमसँग हुने मैत्रीपूर्ण फुटबलको सबै तयारी पूरा भएको जनाएको छ। आगामी मंगलबार एन्फा कम्प्लेक्स 7 बाटोमा हुने खेलका लागि सबै तयारी पूरा भएको हो। अहिले 28 जना खेलाड़ी प्रशिक्षणमा रहे पनि प्रशिक्षक राजु काजी साक्यले बंगलादेशसँग खेल्ने अन्तिम 23 जनाको नाम टुंगो लगाउनेछन्। 23 वर्ष मुनिको एसिया कप फुटबलको छनौट खेलको तयारी स्वरूप बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल हुन लागेको हो। नेपाल रहेको समूह डीको छनौट खेल 15 दिनपछि यूएईमा हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
309 स्थानको अन्तिम परिणाम आउँदा एमाले 138, कांग्रेस 117 र माओवादीको 36 ठाउँमा जित। बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका शिव सुवेदी विजयी।
प्रदेशसभा र संघीय संसदको चुनावको तयारी थाल्न एमालेको आग्रह। स्थानीय शासन ऐन छिटो पारित गर्न सरकारको ध्यान आकर्षण।
लगातारको वर्षाले सप्तरीका विभिन्न गाउँ डुबानमा। चुरे क्षेत्रका नदीमा आउने बाढीले तराईका अरू ठाउँ पनि डुबान र कटानमा पर्ने सम्भावना।
श्रीलंकामा एकजनालाई मृत्युदण्डको सजाय। पत्रकारको हत्यामा संलग्न रहेको पुष्टि।
र भारतको गुरुग्राम स्पोर्ट्स क्लबसँगको अभ्यास खेलमा 19 वर्ष मुनिको नेपाली क्रिकेट टिम विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।